لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم میرے محترم عزیز بہنوں اور بھائیوں اللہ تعالیٰ کا شکر ہے کہ اس نے ہمیں ایک ڈیڑھ مہینے کی جو بریک تھی اس کے بعد پھر سے ہمیں قرآن مجید کے ساتھ جڑنے کی توفیق عطا فرمائی ہے اور ہم جو سبکن اس طریقے سے لفظاً قرآن مجید کا مطالعہ کر رہے ہیں الحمدللہ ہم نے اسی سلسلے کو دوبارہ اللہ تعالیٰ کے فضل کرم سے جوڑ دیا اور شروع کر دیا ہے. ہم کچھ ساتھی اس پہ جو ہے وہ شاید سوچ رہے ہوں یا ان کے ذہن میں یہ سوال ہو کہ ہم جو آخری سورت پڑھی تھی وہ سورہ انفال تھی اور سورہ انفال کے بعد سورہ توبہ ہے, تو سورہ توبہ ہم نے جو ہے چھوڑ دی ہے. اس کی وجہ یہ ہے کہ سورہ توبہ کو ہم اس سے پہلے سورہ بقرہ سے پہلے ہم جو ہے وہ پڑھ چکے ہیں اور جو ہے وہ تفسیراً اسی طرح لفظاً پڑھا ہے. اور جو ساتھی اس پہ شریک نہیں ہو سکے تو آپ کو پتا ہے کہ ہماری جو ویب سائٹ ہے جہاں پہ جو ساتھی جو ہے اس پروگرام کی جو ریکارڈنگ ہے اور پروگرام کی جو پریزنٹیشن ہے جو اپلوڈ کرتے ہیں تو وہاں پہ پوری کی پوری سورت جو ہے وہ سورہ توبہ موجود ہے. اور سورہ توبہ بہت ہی اہم سورت ہے, یہ بالکل آخری دور میں نبی اکرم صلی اللہ علیہ وسلم کے نازل ہوئی ہے اور یہ اسلام کے جو احکامات ہیں جو تکمیلی احکام لیے ہوئے ہیں وہ لیے ہوئے ہیں. اور تفسیر کے اعتبار سے اور ظاہر انٹرپریٹیشن کے اعتبار سے بڑی قرآن مجید کی مشکل بلکہ مشکل ترین صورت ہے, اس کے بہت سارے مباحث ہیں, اس کی تمام مشکلات جو ہیں اس کو ہم نے ڈسکس کیا ہے کہ اس کے حوالے سے یعنی تفسیر کے حوالے سے اس کی کیا مشکلات ہیں اور اس پہ جو اعتراضات وارد ہوتے ہیں. سب سے زیادہ اعتراضات جو ہے جو نان مسلمز اور رینٹلسٹ اور دوسرے مذاہب کے لوگ جو کرتے ہیں قرآن مجید پہ وہ اسی صورت کے اوپر کرتے ہیں, سورۃ توبہ کے اوپر, اس لیے کہ اس کے اندر بہت ساری جو ہے پیچیدگیاں ہیں جو ہے وہ سمجھنے کے لیے, اور اس وجہ سے لوگ چونکہ اس کا پس منظر نہیں سمجھتے اور وہ ترتیب جس ترتیب سے وہ اس میں خطبے نازل ہوئے ہیں ظاہر ہے وہ مختلف ترتیب موجود تھی جس سے نازل ہوئے اور جو قرآن مجید میں ترتیب رکھی گئی ہے ان خطبوں کی وہ مختلف ہے, اس کی وجہ سے جو لوگوں کو غلط فہمیاں پیدا ہوتی ہیں اس کی وجہ سے وہ اعتراضات کرتے ہیں. تو ان سب کا بہت تفصیلاً جو ہے وہ اس کا احاطہ ان کا کیا گیا ہے. تو آپ ساتھیوں سے گزارش ہے کہ جنہوں نے وہ صورت جو ہے ہمارے ساتھ نہیں پڑھی ہے لفظاً تو اس کو وہاں سے وہ بالکل جو ہے وہ پڑھ سکتے ہیں. اس کے بعد پھر اگلی صورت ظاہر سورہ یونس ہے, تو ہم نے سورہ یونس کا جو ہے وہ شروع کیا اللہ تعالیٰ کے فضل و کرم سے, اور ان شاء اللہ تعالیٰ ہم اسی کو جو ہے وہ یہاں سے آگے پھر اپنے سبق کو مسلسل جو ہے جاری رکھیں گے. سورہ یونس جو ہے وہ جیسے اس کا نام ہے آپ کو پتا ہے سورہ یونس, یونس علیہ السلام اللہ تعالیٰ کے ایک پیغمبر ہوئے ہیں اور جو ہے وہ اس میں ان کا اشارتاً جو ہے تذکرہ موجود ہے, تو ظاہر ہے یہ سمبل کے طور پر علامت کے طور پر یونس وہاں سے لیا گیا ہے جس میں اشارتاً حضرت یونس علیہ السلام کا ذکر ہے, لیکن اس کا موضوع بحث یونس علیہ السلام کا واقعہ نہیں ہے, بس ایک دوسری صورتوں کی طرح یہ بھی ایک سمبولک نام ہے یہاں سے. اچھا اس صورت میں کا والیوم کیا ہے, اس صورت میں کل 11 رکوع ہیں اور 109 آیات ہیں, اور اس کے بارے میں یہ بھی آپ جان لیں کہ قرآن مجید کے دو حزب جو ہیں منازل, حزب کو آپ کو پتا ہے منازل بھی کہتے ہیں, تو دو حزب یا دو منزلیں پوری مکمل ہم کر چکے ہیں. یہاں سے اس صورت سے قرآن مجید کی تیسری منزل شروع ہوتی ہے اور یہ منزل سورہ نحل تک جو ہے وہ جاری رہتی ہے, 7 صورتوں میں مشتمل ہے, اور ان میں خاص بات یہ ہے کہ یہ ساری 7 صورتیں جو ہے سورہ یونس سے سورہ نحل تک ساری کی ساری مکی صورتیں ہیں. یہ اگرچہ جو ہے اس میں جو بنی اسرائیل کے بارے میں کچھ لوگ جو ہے وہ خیال کرتے ہیں, لیکن در حقیقت جو ہے ایک مضبوط خیال اور راجہ خیال اور یہی ہے کہ یہ ساری کی ساری مکی صورتیں ہیں, ان میں کوئی مدنی صورت شامل نہیں ہے. تو آپ یعنی اس سے اندازہ پھر لگا لیں آئندہ کے مضامین کا کہ جو عقائد ہیں وہ جو ہے بہت ضروری ہیں, جو دیکھیں عقائد پہ کس قدر زور دیا گیا ہے, 2/3 سے زیادہ قرآن مجید پہ اوپر جو ہے وہ توحید کے اور آخرت اور رسالت کے جو عقائد ہیں ان پہ زور دیا گیا ہے, اور یہ بہت اہم اور اچھا موقع ہے کہ انشاءاللہ ہم قرآن کی روشنی کے اندر جیسے اللہ تعالیٰ نے इन पे जोर दिया है, और मुसलमानों को और दूसरे लोगों को इसकी दावत दी गई है, जिस तरीके से ईमान लाने की और जिस तरीके से अकीदा रखने की दावत दी गई है, वो इंशाल्लाह ताला इन सूरतों में हम पाएंगे। ज़बान नज़ूल इसका ये मक्की सूरत है और ये सूरह बनी इसराइल के बाद नाजिल हुई। सूरह बनी इसराइल भी आखिरी मक्की दौर जो था नबी अकरम सल्लम का, 10 नबवी से 13 नबवी का जो अरसा था, इसको जो है वो नुज़ूल वही का आखिरी दौर कहा जाता है या चौथा दौर भी कहा जाता है, बाज इसे तीसरा दौर भी कहते हैं, लेकिन भारत ये वो है जिसमें जो है इनके ऊपर कुफारे मक्का के ऊपर और मुशरिकीन मक्का के ऊपर इतमाम हुज्जत कर दिया गया है कि बस अब तुम जो है तुम 11-12-13 साल हो रहे हैं, दावत पहुंचा दी गई है, दावत का हक अदा कर दिया गया है, और अगर तुम ईमान नहीं लाओगे तो फिर अल्लाह ताला का कानून जो हरकत में आएगा। इसका रब्त क्या है, कुरानी रब्त क्या है? इसका कुरानी रब्त इस तरह है कि इसकी जो अगली सूरत है सूरह हूद है, और उसके साथ बहुत करीबी ताल्लुक है सूरत का, यानी इनका एक जोड़ा है और इनका पेयर है और एक अजनबा इनका एक जो है वो एक नस्बत है इनको जो है दो सूरतों में, और उनकी वजूह है कि सूरह यूनुस में कुल 11 रुकू है और 11 रुकू में 2 रुकू जो है अंबिया और रसूल से मुतल्लिक है, जिनमें हजरत नूह अलैहिस्सलाम हजरत मूसा अलैहिस्सलाम 2 अंबिया का जिक्र है, 2 रसूलों का जिक्र है, और बाकी 9 रुकू के अंदर अल्लाह ताला की नेमतों और कुदरतों का जिक्र है, जिसे हम बार बार पढ़ते चले आ रहे हैं कि इमाम शाहबाजीउल्लाह रहमुल्लाह ने तज़कीर बे आला इल्ला, आला का मतलब होता है कुदरतें, निशानियां, नेमतें, वो जो अल्लाह ताला की अल्लाह ताला ने इस कायनात के अंदर रखी हैं वो आला हैं, आला इल्ला यानी अल्लाह ताला की निशानियां, अल्लाह ताला की नेमतें और कुदरतें, तो उनके जरिए से तज़कीर मुराद की गई है। जबकि सूरह हूद के अंदर उसमें 10 रुकू है, तो वो बेश उसका भी वालियम उसका भी इतना ही है, उसमें 6 रुकू जो है अम्बा और रसूल से मुतल्लिक है, यानी रसूलों और उनकी कौमों का तज़किरा है कि जिन्होंने जो ईमान नहीं लेके आए तो अल्लाह ताला ने उनको जो नीसो नाबूद कर दिया, तो उसको इमाम शाह ने फरमाया कि ये तज़कीर बे अयाम अल्लाह है, अल्लाह ताला के अयाम उनके दिनों के हवाले से तज़कीर है, यानी ये अल्लाह ताला के अयाम वो दिन है जब अल्लाह ताला ने मुख्तलिफ कौमों को जो है वो अजाब इस दुनिया के अंदर अजाब इस्तीसाल जब उनको नीसो नाबूद कर दिया गया, इस अजाब का फैसला किया, तो वो दिन मुराद है उनका, उनका जिक्र है 6 रुकू के अंदर जो है ये इन अंबिया और रसूल का जिक्र है, और उनमें से फिर खास तौर पर नूह अलैहिस्सलाम के बारे में 2 रुकू है, और जो है नूह जो इस एतबार से यानी बड़ा कम्प्रीहेंसिव द मोस्ट कम्प्रीहेंसिव जो जो पॉइंट है मकाम है जो कुरान मजीद का वो यही है हजरत नूह अलैहिस्सलाम की दावत और उनके कौम के अंजाम के तज़किरे के हवाले से, और फिर बाकी जो 3-3.5 रुकू बनते हैं उनमें दूसरे मजामीन हैं जिसमें तज़कीर बयाम अल्लाह है। तो आप देख रहे हैं कि एक रेसिप्रोकल जो है वो निस्बत है, यानी एक सूरत के अंदर एक चीज जो है ज्यादा है और दूसरी के अंदर दूसरी जो है वो ज्यादा है, लेकिन दोनों में तज़कीर है, एक में तज़कीर बयाम अल्लाह है, एक में तज़कीर बेअला अल्लाह है, एक में एक चीज ज्यादा है दूसरे में दूसरी ज्यादा है, तो गोया दोनों मिलकर जो तज़कीर का हक है, जो नसीहत का हक है, जो दावत का हक है, वो जो है पूरा कर रही है। इस तरीके से ये 2 सूरतें जो है वो इसमें, अलबत्ता ये है कि फिर जब हम इंशाल्लाह सूरह हूद पे पहुंचेंगे तो फिर ज्यादा एक पूरा तफसीली कंपैरिजन करेंगे कि किस तरीके से सूरह हूद का जो है मिजाज जो है बहुत ही जलाली है और सख्त है, इन दोनों में एक फर्क भी है। अब सूरह यूनस जो है क्या है, सूरह यूनस में जो है दलाइल दिए गए हैं और मुनकरीन तौहीद रिसालत और आखरत, देखें ये वो मजमून है जो तमाम मक्की सूरतों में कामन है, ये तौहीद रिसालत और आखरत का मजमून है, और इनके जो मुनकरीन के इनकार करने वाले उनके खिलाफ इतमाम हुज्जत है कि देखो आप बहुत वक्त हो चुका, दावत का हर जो है सलूक तरीके से पूरा किया जा चुका, अब जो है तुम्हारे ईमान की उन्हें दावत दी गई, अब ईमान ले आओ वरना फिर तुम्हारा अंजाम जो है उन्हीं को मुझे समझा जिनके तस्करे किया गया। इसके मजामीन क्या है सूरत के, सूरत के मजामीन में एक कुरान का सबसे पहले तो तफसीली तारुफ है, शुरू के अंदर भी है, दरमियान में भी है, जगह जगह जा बजा जो है ये फैला हुआ है, और कुरान से मुतल्लिक बहुत सारी बातें बताई गई, अल्लाह का कलाम है, ये बरहक है, मोमिन के लिए रहमत है, ये किसी मखलूक का घड़ा हुआ कलाम नहीं है, तौरात और इंजील में इसकी तस्दीक की गई है, ये जो लोगों के सीनों के अमराज हैं یعنی جو بہت سارے جو ہے یہ ظاہر اخلاقی امراض بھی اور دوسرے امراض بھی سب کے تذکرہ، ان کے لیے شفا ہے، ایمان والوں کے لیے رحمت ہے، لوگ اب چاہیں تو اس کو قبول کر لیں اور چاہیں تو بے شک اس کو چھوڑ دیں، مسترد کر دیں، لیکن اگر اس کو مسترد کریں گے تو اس کے کوئی عواقب اور نتائج ہیں، ان سے بہرحال ان کو لوگوں کو پھر جو ہے ان کا سامنا کرنا پڑے گا، یہ بات بتائی گئی ہے. اور پھر قریش کا جو عقیدہ شرک اور عقیدہ آخرت ہے اس کی تبدیل کی گئی ہے. اس میں اندر قریش کی جو دنیا داری اور مادہ پرست قیادت ہے اس سے مجادلہ کیا گیا ہے ان سے، یعنی دلائل دیے گئے ان سے اور قرآن سے متعلق چیلنج کیا گیا ہے کہ پھر اگر تم سمجھتے ہو اور نبی اکرم صلی اللہ علیہ وسلم کے اوپر جو ہے الزام لگاتے ہو کہ اس نے خود گھڑ لیا تو پھر بنا لاؤ اس جیسا قرآن، تم اس جیسی کو تھوڑا سا حصہ اس کا بنا لاؤ. منکرین رسالت اور منکرین قیامت سے مجادلہ کیا گیا ہے جو اس کے صورت کے مضامین میں سے اہم مضمون ہے. قریش کے مشرکانہ عقائد اور ساختہ حلال و حرام کے قوانین پر مجادلہ بھی کیا گیا ہے. دیکھیں وہی بات ہے کہ جو حلال و حرام کسی بھی مذہب کی، جو کسی بھی دین کی، کسی بھی جو نظریات ہیں ان کی جو ہے وہ اہم بنیادی شکل جو ہے وہ اس میں اہم کردار ادا کرتے ہیں. تو اس میں جو ہے ان پہ جو واضح ان پہ واضح کیا گیا ہے کہ تمہارے جو حلال و حرام کے قاعدے میں کیا مسئلہ ہے اور اسلام کے کیا قاعدے، یہ بات بتائیے. قریش کے لیڈروں کو ان کے انجام سے خبرداری کی گئی ہے اور اس پر پھر قوم نو اور قوم فرعون کے انجام سے جو ہے وہ دلائل شہادت لائی گئی ہے. نبی اکرم صلی اللہ علیہ وسلم اور مسلمانوں کو آخر میں خطاب کیا گیا ہے اور تلقین کی گئی ہے کہ دیکھیں یہ مخالفین جتنا شور مچا رہے ہیں قرآن مجید کے بارے میں اور نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں اور یہ اعتراضات جو اٹھا رہے ہیں اس کے بارے میں، تمہیں یہ جو کتاب ہے اللہ تعالیٰ کی کتاب ہے اس کے بارے میں کسی قسم کا شک و شبہ نہیں ہونا چاہیے، یہ کتاب یقینی طور پر اللہ تعالیٰ نے اتاری ہے، تم اسی کی پیروی کیے جاؤ، اسی کتاب کی اور اس کے اوپر اور اس کے پیغام کے اوپر اس کے نظریے کے اوپر جو ہے وہ صبر و استقامت کا جو ہے مظاہرہ کرو. یہ اس کے جو مضامین سورت کے، اور ہم آگے جو ہے وہ بڑھتے ہیں انشاءاللہ اس کے سبق کی طرف. الف لام را، آپ کو پتا ہے یہ جو ہے ان کو اسی طرح الگ الگ پڑھا جاتا ہے، اکٹھا لکھا جاتا ہے، لیکن یہ جو ہے الف کو الگ، لام کو الگ، را کو الگ پڑھا جاتا ہے. یہ حروف مقطعات ہیں اور اس کے بارے میں ہم پہلے بھی جو ہے مسلسل بتاتے چلے آ رہے ہیں، ان کے معنی کرنے کی کوئی ضرورت نہیں ہے. نبی اکرم صلی اللہ علیہ وسلم ان کے معنی نہیں بتائے اور اللہ اور جو مفسرین کا جو ہے کہ یہی ہے کہ اللہ ان کے اگر کوئی معنی ہے تو اسے جو ہے اس کے معنی کو اللہ تعالیٰ جانتا ہے اور ہمیں چونکہ اس کے بارے میں کلیت کرنے کی ضرورت نہیں ہے. تل کا آیات، تل کا آیات یہ آیات ہے. اچھا آپ حیران ہوں گے، تل کا عام طور پہ جو لفظ ہوتا ہے وہ دور کے لیے آتا ہے، حاضہ جو ہوتا ہے وہ قریب کے لیے آتا ہے، تل کا جو ہے بعید کے اشارے کے لیے استعمال ہوتا ہے. یہ آیات جی، لیکن اس کا ترجمہ جو ہے کیا گیا یہ آیات، جب جو ہے یعنی قرآن مجید کی بات ہو رہی ہے تو قرآن مجید تو قریب میں ہے، یہ ہے اسی قرآن مجید کی بات، تو تل کا لانے کا جو ہے ایک اسلوب یہ ہے کہ جو ہے اس میں ظاہر ان آیات کی طرف اور قرآن مجید کی آیات کی طرف جو ہے اس کی عظمت اور اس کی عظیم مرتبے کی طرف جو ہے وہ کیا گیا ہے. یہ ویریشن جب بھی جو ہے یہ آتی ہے، یعنی آنا تو حاضر چاہیے تھا، تو اگر اس کی جگہ پہ تل کا آئے تو پھر اس سے زیادہ امپورٹنس دینا یا خاص ایک جو ہے اس میں جو ایفسز ہوتا ہے وہ دینا مراد ہوتا ہے جب بھی جو ہے وہ ویریشن جو ہے نارم سے زیادہ ویریشن جب آتی ہے، مختلف آتی ہے، تو پھر اسے یہ مراد ہوتا ہے. یہ آیات ہیں وہ، یعنی یہ آیات ہیں، بڑی ان کی اہمیت ہے. آیات الکتاب الحکیم، کتاب حکیم کی آیت ہے، حکمت والی کتاب کی آیت ہے. آ کانا، آ کانا، آ جو ہے الگ لفظ ہے، کانا الگ لفظ ہے، آ جو حرف استفہام ہے، سوالیہ ہے، کیا ہے لوگ یا ہیں لوگ، للناس سے لوگوں کے لیے ہے، کیا یہ عجبا یہ عجیب ہے بات، کیا یہ لوگوں کے لیے، اور یہ استفہام انکاری ہے. اس کا مطلب یہ ہوتا ہے کہ یہ بات جو بتائی جا رہی ہے ایسی نہیں ہے بلکہ اس کے برعکس ہے بات. تو اس استفہام کو، اس سوالیے کو، تو ہم جب کہتے ہیں نا لوگوں سے اپنی زبانوں کے لیے کیا ایسا نہیں ہے، یہ سوال ہے، اس سے یقینی طور پہ مراد ہوتا ہے کہ کہنے والے کی مراد ہے ہاں یقیناً ایسا ہی ہے. تو یہ اس استفہام کو، اس سوال کو استفہام انکاری کہا جاتا ہے. کیا ہوا لوگوں کے لیے عجب، یعنی کیا لوگوں کے لیے عجب بات ہے یہ، ان کے اوحینا، اوخا جو ہے وہی کرنا، باب جو ہے فعل ہے، فورتھ فارم آف دا ورب جو ہوتے اوخا یوخی اہن वही करना ना रुनफना, हमने क्या हमने वही किया, इलाज एक शख्स की तरफ, मिन हूं उनमें से एक शख्स की तरफ हमने वही की। और शख्स से मुराद तो वैसे तो इंसान ही होता है, लेकिन जहां से मुराद है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, यानी आपकी तरफ हमने वही किया उनमें से। अन जेरा कि वो इंतजार करे लोगों को, खबरदार करे लोगों को। अनजरा जुनजर इंजारन, ये उर्दू में इस्तेमाल होता है इंजार, लिहाजा इसकी, लेकिन आपको पता होना चाहिए कि बाबे फोर्थ फॉर्म ऑफ जो है वर्ब है, बाबे अफाल है, जिसके मतलब खबरदार करना, और उर्दू में इस्तेमाल होता है। वो बशर लजीना, और तू खबरदार कर लोगों को, वो बशर और लोगों को बशारा दे, लजीना आमन उन लोगों को जो ईमान लाए उनको। अन्न लहुम, अन्ना के लहुम उनके लिए है, कदम सिद्ध के, आप देखें कदम जो होता है ये कदम के मानों के अंदर होता है, पाओ के मानी इसके होता है, दर्जे के भी होते हैं, रुतबा मरतबा भी होता है। सिद्ध के सच्चा, यानी सच्चा रुतबा, सच्चा आप कह लें कि जो मरतबा है, वाकी बुलंद जो फजीलत का मकाम है, ये सारे इससे मुराद होते हैं। फिर सिद्ध का सच्चाई खैर खुलूस सारे होते हैं, कदमा सिद्ध के मानी जो है, फिर बुलंद मरतबा भी किया गया, फजीलत मकाम भी है, कि उनके लिए है, उन लोगों के लिए फिर सच्चाई का रुतबा है, जाहिर ऐसा रुतबा जिसमें इज्जत है, बुलंदी है, और लाजवाब सरफराजी नेमत है, वो सारी चीजें हैं अल्लाह ताला की तरफ से। इन दर रब हम उनके रब के पास है। कौल अल काफिरूना, तो काफिरों ने कहा, इन हाजा नहीं है ये, अच्छा नहीं, ये जो इन है ये नहीं इस मानों में है कि ओ इन हाजा सॉरी इन ये इन बेशक हाजा ये है, यकीनन ये है, लसाहिरुन मुबीन, लाम लाम मफ्तू है पहले, और ये लाम जो है एम्फेसिस का लाम होता है, इम्फेटिक लाम कहते हैं, यकीनन ये सहर है, जादू है, मुबीन खुला हुआ, बिल्कुल एक खुला जो है ये जादू है, और सहर सॉरी साहिर है ये, लसाहिर साहिर जो है जादूगर को कहते हैं, तो सहर जादू को कहते हैं, तो यकीनन ये खुला जादूगर है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये कहते थे, और इससे पहले लसाहिर, उससे पहले नाम ताकीद है। साथ ही इसके तर्जमा पढ़ दें।
ये इस किताब की आयात हैं जो हुकमत दानिश से लबरेज है, क्या लोगों के लिए ये एक अजीब बात हो गई कि हमने खुद इन्हीं में से एक आदमी को इशारा किया है कि गफलत में पड़े हुए लोगों को चौंका दे और जो मान ले इनको खुशखबरी दे दे कि इनके लिए इनके रब के पास सच्ची इज्जत और सरफराजी है, क्या यही वो बात है जिस पर मुनकरीन ने कहा कि ये शख्स तो खुला जादूगर है।
जज़ाकअल्लाह खैर। अब इसमें जो है कुरान की अजमत और हिकमत का बयान किया गया, शुरू के अंदर भी है और फिर उसके बाद भी है। कुरान मजीद के लिए देखा कि आप इसमें अल्लाह ताला ने जो है वो हकीम का लफ्ज इस्तेमाल किया है, और ये इस बात की तरफ इशारा है कि जो कुरान है, जो कुरानी आयात हैं, ये बड़ी मुस्ताकम हैं, नज्म जब्त और हिसाब किताब की हामिल है, और हर किस्म के बातिल से और फजूल बातों से और लाजानी बातों से, हजलगोई जिसे, उनसे ये दूर है, और कुरान जो है सरासर हक है, हक के सिवा जो है ये कुछ नहीं है, और हक के रास्ते की तरफ जो है ये दावत देता है। अच्छा, हकीम के दूसरे मानी भी जो है होते हैं और किए गए हैं, यानी हकीम यहाँ हाकिम के मानों में भी है, यानी कुरान मजीद एतिकादात में हाकिम है, यानी जितने भी अकीदे हैं उनके अंदर हाकिम है, और हक को बातिल से अलहदा करने वाला है, और सही और गलत को जो है जुदा करने वाला, सवाब व खता को जुदा करने वाला है। फिर हकीम जो है मोहकम के मानों में भी इस्तेमाल हुआ है, ये भी उसी से, ये देखिए ये सारे लफ्ज जो है हकीम और हाकिम और मोहकम, ये सारा सबका मादा जो है एक ही है, लिहाजा ये सब अल्फाज के ऊपर इसका इतलाक होता है, यानी कुरान मजीद इतना मोहकम है, इतना फोम है, ये सदियों गुजर जाने के बावजूद भी इसमें किसी तरह की तहरीफ और अदोबदल नहीं हो सका है और न हो सकेगा। तो इन सब मानों के अंदर कुरान मजीद जो है हकीम है और मोहकम है, और कुरान मजीद के मुतालिक ये ऐलान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पर इतराजात के जवाब में दिया गया है कि इन सब इतराज के जवाब तो दिया जाएगा जो तुम कह रहे हो, यानी कुफारे मक्का, लेकिन कुरान मजीद के पहले मुतल्लिक ये जान लो कि ये किताब हकीम है, और उसकी एक एक आयत के अंदर जो है हिकमत के खजाने भरे हुए हैं, और उसके जो पेश करदा निज़ाम है और कवानीन है वो हर तरह के तजादात से पाक है। आप देखते हैं कि अगर कोई 20-25 जो है पेज का एक डॉक्यूमेंट हो اور اس میں مختلف قسم کے جو ہے وہ ٹاپک ہوں تو ان کے اندر بڑی انٹر کنٹرڈکشن ہوتی ہے اور تضادات ہوتے ہیں. لیکن دیکھیں گے کہ پورا زندگی کا نظام ہے اس کے اندر, نظام اخلاق ہے اور نظام معیشت ہے اور نظام جو ہے وہ آئینی نظام ہے اور نظام عدالت ہے اور ہر چیز ہے, لیکن کہیں بھی کوئی آپ دیکھتے ہیں کہ کنٹرڈکشن نہیں ہے, انٹر کنٹرڈکشن نہیں ہے, کوئی تضاد نہیں ہے. اور اس میں جو ایک ایک بات میں انسانی مصلحتیں پوشیدہ ہیں. اور یہ دنیا کی واحد کتاب ہے جو ظن و گمان نہیں بلکہ یقین کی دولت جو انسان کو عطا کرتی ہے, اور اس کی ہر نصیحت اور اس کا ہر حکم اس کے پیچھے جو حقیقت کی قوت ہے اور حقانیت کا نور ہے اور نتائج کی فطری واقعیت جو ہے وہ اس کے اندر ہے. یعنی بالکل فطری طور پر جو واقعات ہے وہ اس کا جو ذکر ہے اس کے اندر. اور پھر یعنی جس بات پہ یہ جو ہے وہ کر رہے ہیں پیغمبر پہ صلی اللہ علیہ وسلم پہ اعتراضات کر رہے ہیں, یعنی تو کس طرح رسول ایک جو ہے پیغمبر بن کے آ سکتا ہے, تو وہ بتایا گیا ہے کہ پیغمبر کسی بشر کا پیغمبر بن کے آنا تو بالکل عقل کا تقاضا ہے. یعنی اس پہ بڑا اعتراض کیا کرتے تھے کفار قریش, اور کہا کرتے کہ اگر اللہ کو ہماری بھلائی منظور ہے اور وہ ہماری صلاح چاہتا ہے تو پھر وہ کسی فرشتے کو بھیجتا ہے, کسی انسان کو کیوں بھیجا ہے؟ انسان تو ہم ہی میں سے ہوتے ہیں, ہماری طرح ہی جو ہے ہمارے درمیان میں زندگی گزارتے ہیں, ہمارے جیسا کھاتے پیتے ہیں سب کچھ کرتے ہیں, تو یہ کیسے پھر جو ہے یہ کیسے ہو گیا کہ رسول جو ہے بن کے آ گیا؟ تو یہاں پہ جو ہے اس تعجب کو جو ہے وہ اس کو موضوع بحث بنایا گیا کہ وہ سمجھتے تھے کہ انسان جو ہے وہ تو بڑی کوئی فروتر چیز ہے, اور دیکھیں کہ فرشتے بڑے اعلیٰ و عرفا ہیں اور فرشتوں کو جو ہے وہ رسول بن کے آنا چاہیے تھا. تو دیکھیں کہ یہ جو بات ہے یہ اللہ تعالیٰ نے تو بہت ساری جو ہے وہ دوسری مخلوقات کو بھی کھڑا کیا ہے, لیکن آپ دیکھیں تو جو پاکیزگی اور تقدس کے اعتبار سے جو ہے ظاہر ہے فرشتوں کے مقابلے میں تو انسان کی زیادہ اللہ تعالیٰ نے اس کو جو ہے اہمیت دی ہے. اور یہ لیکن جو یہ جو جو جس قسم کی جو اعتراض اور جسم کی جو ہے وہ آپ کہہ سکتے ہیں کہ خلجان قریش مکہ کو تھا, یہ بہت ساری دوسری قوموں کو بھی رہا ہے, اور آج بھی آج کل دیکھیں کہ جو پیچھے ہمارے ماضی قریب کے اندر بھی جو ہندوستان پاکستان کے اندر بہت بڑی یہ بحث رہی ہے کہ دیکھیں کہ ایک بشر کس طرح رسول بن کے آ سکتا ہے. اس کے پیچھے بھی یہی تھا کہ دیکھیں وہ سمجھتے تھے کہ شاید بشر کا ہونا جو ہے کوئی فروتر بات ہے, حالانکہ ایسی بات نہیں ہے. اللہ تعالیٰ نے جتنی بھی مخلوق پیدا کی ہے یعنی وہ فرشتے ہیں, حیوان ہیں, انسان ہیں اور جنات ہیں, ان میں سے حیوان کو تو نکال دے کہ وہ غیر مکلف مخلوق ہے, اور جنات اور فرشتوں کو پھر جو آپ کو بتایا کہ حضرت آدم علیہ السلام جو 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 ریپرزینٹیٹو تھے انسانوں کے, تو ان کو سجدہ کرنے کا حکم دیا کہ جو ہے, اور یہ اس بات کا اعلان تھا کہ ان میں سے ان مخلوقات میں سے انسان جو ہے وہ ایک برتر مخلوق ہے. اور اس سے بڑھ کر پھر حماقت کی بات اور کیا ہوگی کہ وہ مخلوق جو تمام عزت والی مخلوقات میں سے سب سے افضل اور برتر ہے, اس کو چھوڑ کر کسی اور مخلوق میں سے نبوت کا جو ہے وہ تقاضا کیا جائے, تو یہ بات جو بتائی جائے گی یہ تو بالکل تقاضا ہے, عقل کا تقاضا ہے. مشرکین مکہ جو ہے یہ اعتراض کرتے تھے کہ یہ رسول جو ہے پیدا ہوئی, یہ تو ہمارے درمیان میں پیدا ہوئی, یہ ہمارے درمیان میں پلے بڑے ہیں, یہ رسول کیسے ہو سکتے ہیں؟ لیکن دیکھیں تو یہ انتہائی تعجب کی بات ہے کہ وہ ساری خوبیوں کو جو نبی اکرم صلی اللہ علیہ وسلم کے اندر موجود تھی وہ اس کو دیکھنے سے جو ہے وہ آ رہی تھے, اس کا ان کے کردار کا جو اجلا پن تھا وہ کہیں نظر نہیں آتا تھا. کس طریقے سے آپ کفر اور شرک اور گھٹا ٹوپ اندھیروں کے جو سمندر تھا اس کے اندر آپ ایک بالکل جزیرہ تھے ایک الگ, اور اس معاشرے کی برائیاں انہیں چھو کر بھی نہ گزری تھی, وہ اپنے معاشرے میں اپنے اندر جو علم کی جو وہ معاشرہ یعنی جو جس کے اندر کوئی خوبی نہیں تھی علم کی اور کسی اور چیز کی, یہ شخص اپنی زبان سے جو ہے وہ جواہر پارے جو ہے وہ کرتا تھا اپنی زبان سے, اور جس کی مثال کہیں ڈھونڈنے سے نہیں ملتی تھی, اور جس کی باتیں جو ہے قرآن مجید کی بات ہوتی تھی, اور قرآن مجید جیسے وہ جو بات جو اللہ تعالیٰ فرماتا تھا وہ باتیں وہ لوگوں کو بتاتے تھے, تو ان کی زبان سے یعنی فساد بھی اور بلاغت بھی اور حکمت بھی اور ہر چیز جو پھوٹتی تھی, تو اس کے بارے میں وہ یہ ساری چیزیں دیکھنے سے آ رہی تھے, اور وہ جو ہے حیران کن بات تھی کہ یہ کردار اور یہ ساری چیزیں ان کو نظر انداز کر کے کہتے تھے کہ یہ رسول کیسے ہو گیا ہے. یعنی वो इनको नबी अकरम सल्लम को जो जादूगर कहते थे, और ये देखने से आ रही थी कि क्या ये शख्सियत और ये उजला किरदार क्या किसी जादूगर का हो सकता है। दरअसल जादू का इल्जाम लगाया पर वो आप सल्लल्लाहु अलैहि वसल्लम की तबलीग की दावत और तासीर और आप पर नाजिल होने वाली किताब की जो असर आफरीनी थी उसको जो है तोड़ करना चाहते थे, कहीं कहीं लोग जो है इसके ऊपर ईमान न ले आए और इससे मुतासर ना हो जाए। लेकिन ये देख नहीं सकते थे कि क्या जादूगरों के कलाम इसी तरह की असर अंगेजी होती है, क्या वो इसी तरह जादूगर बेदाग किरदार के मालिक होते हैं, क्या वो लोगों की भलाई के हरीस होते हैं इसी तरह जैसे ये रसूल सल्लल्लाहु अलैहि वसल्लम है, क्या वो लोगों को अल्लाह की तरफ दावत देने वाले होते हैं, इस राय दावत पर आने वाले मसाए पर ऐसी फिर सबर करने वाले होते हैं? बिल्कुल हरगिज नहीं। और इसी वजह से जब वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ये इतराजात करते थे तो वो खुद जो इसके बारे में मुतज़लज़ल होते थे कि हाँ, और जो इस बात की गवाही मौजूद है तारीख के अंदर कि जब ये जैसे उतबा की जो है गवाही मौजूद थी कि तुम जो है जादूगर नहीं कहते और ये कहते हो, मुझे पता है जादूगर किस किरदार के मालिक होते हो, तुम शायर कहते हो मुझे शायरी का पता है, और तुम कभी क्यों काहिन कहते हो या काहिन इस तरह की बातें करते हो। तो ये वो सारी बातें हैं जो कुरान मजीद ने यहाँ पे जो है वो बयान की है। अल्लाह ने फरमाया इन रब्बा को मुल्लाजी इन रब्बा को मुल्लाहू, बेशक तुम्हारा रब वो है अल्लाजी वो जिसने खाला का पैदा किया समावात वाला जमीन व आसमान को फी सितम 6 दिनों में, तुम मस्तवाला अर्श और फिर वो मुतमक्कल हुआ अर्श के ऊपर। इस्तवा जो है अस्तवा जस्तवी इस्तवा जलवा घर होना करार पकड़ना कायम होना, और ये मजमून पूरे का पूरा सूरह से पहले छठी जो सूरत है उसके अंदर सूरह नाम के अंदर आ चुका है। इस पूरे का पूरा जो दब्बे वो अम्र वो तदबीर करता है अम्र मामलात की, दब्बरा जो दब्बे वो तदबीरन तदबीर करना, और तदबीर कहते हैं अकबत अंदेशी यानी किसी चीज के नतीजे को अंजाम को मद्देनजर रखकर उसके बारे में जो सोचना गौर फिक्र करना बात करना वो जो चीज वो जो काम है वो तदबीर कहलाता है। मा मिन शफी मा मिन नहीं है मिन शफी शफी जो है शफात करने वाला कोई शफात करने वाला इल्ला मगर मिम बाद इज़्ज़नी ही उसके इज्जत के बाद उसकी इज्जत के बाद यानी उसके वो इजाजत देगा किसी को बोलने की तो फिर वो इजाजत उसके बगैर कोई जो है इजाजत नहीं है किसी को बोलने की। ज़ालिकुमुल्लाहु ये है अल्लाह रब्बो रब्बुकुम तुम्हारा रब तुम्हारी परवरिश करने वाला फाबुदू हो बस उसकी इबादत करो। अफला तज़क्करून करूँ क्या तुम नसीहत नहीं पकड़ते, इसका तर्जमा जो है वो मिस हो गया है लेकिन वो है अफला तज़क्करून करूँ क्या तुम नसीहत नहीं पकड़ते हो, इसका तर्जमा पढ़ेंगे।
हकीकत ये है कि तुम्हारा रब वही खुदा है जिसने आसमानों और जमीन को 6 दिनों में पैदा किया, फिर तख्त हुकूमत पर जलवा गर हुआ और कायनात का इंतजाम चला रहा है। कोई शफात सफारिश करने वाला नहीं इल्ला ये कि उसकी इजाजत के बगैर शफात करे, यही अल्लाह उसकी इजाजत के बाद शफात करे, यही अल्लाह तुम्हारा रब है लिहाजा तुम उसी की इबादत करो, फिर क्या तुम होश में ना आओगे।
जज़ाकअल्लाह। ये बात उनके बादल अकायद की तब्दील की गई है और इसमें दरअसल आप देखें तो तौहीद उलूहियत का जिक्र अल्लाह ताला की तौहीद इलाह होने का और साथ साथ फिर अल्लाह ताला के रब होने का यानी रबूबियत का भी जो है वो जिक्र है, दोनों का जो है वो जिक्र किया गया है साथ में, और इन तमाम अकायद का रद्द किया गया है जिनकी रूह से लोग जो है अल्लाह ताला को तो मानते हैं कि ठीक है उसने पैदा किया फिर उसके बाद मगर वो कहते हैं कि वो मगर जो है वो फिर उससे लाताल्लुक हो गया कायनात से और फिर उसका कोई लेना देना नहीं है, या फिर जो है उसकी जो सिफात है रब होने की उनको जो है मानते हैं अपने माबूदों के अंदर देवी देवताओं के अंदर पुरोहितों के अंदर पीरों के अंदर उनको भी मुतसरफ करते हैं कि देखें ये भी कायनात में जो अल्लाह ताला जिस तरीके से कायनात के इंतजाम कर रहा है तो ये भी उसके इंतजाम में किसी तरीके से शरीक है, या ये भी है कि ये अल्लाह ताला के ऊपर जो है ये कुछ तसर्रुफ रखते हैं कि अल्लाह ताला अगर ये बात अल्लाह ताला को कह दें तो अल्लाह ताला इनकी जो है वो बस लाजमी मान के रहेगा और अल्लाह ताला जो है इसके बगैर कोई चारा नहीं होगा। तो ये इस तरह के जो जो नजरियात रखना है ये शिरकी अकायदे और उनकी देखें यहाँ पे जो तरतीब की गई। फिर बताया कि अल्लाह ने जमीन आसमान को पैदा किया है, यानी अदम से वजूद में बख्शा है, इससे पहले कोई चीज नहीं था, जिसे क्रिएशन एक्स निहिलो कहते हैं कि कोई चीज पहले वजूद में नहीं थी उसका, फिर अल्लाह तला ने उसको वजूद बख्शा और कायनात को पैदा जो है करके फिर वो उससे बेताल्लुक नहीं बैठ बैठ गए, बल्कि इस बात की जो है खुसूसी तौर पर जिक्र फरमाया कि अल्लाह ताला फिर इसका जो है इंतजाम कर रहा है बराह रास्त उसके हुक्म से, चीजें जो है ना हो रही हैं कायनात के अंदर, वो उसकी तदबीर कर रहा है हर हर वक्त हर आन जो है, और उसी अपना हुक्म चला रहा है और उसी के हुक्म से और उसी के इज़्ज़त से और उसी की निगरानी के अंदर पूरी कायनात का जो है निज़ाम चल रहा है। तो अल्लाह ताला की रबूबियत में जो है जो चीज शामिल है वो फरमारवाई है, यानी अल्लाह ताला पूरी कायनात का फरमारवा है, उसकी हकमियत भी उसमें अंदर शामिल आती है, रबूबियत के अंदर वो हाकिम है, और आकाई के मफाहिम भी शामिल है, यानी आका होने का भी अल्लाह ताला मालिक है इसका, आका है, खालिक है इसका, ये भी हुई है। और फिर जो बताया कि जमीन और आसमान की पैदाइश तदरीजी अमल से, यानी 6 मरलों में जो है इसको पैदा किया गया है, ये हम इससे पहले इसका तज़किरा कर रहे हैं कि यौम से मुराद जहाँ पे हमारा यौम नहीं है, जाहिर है ये तो उस वक्त की बात होती है जब कायनात को तख्लीक किया गया है, उस वक्त तो अभी जो है वो 24 घंटे क्या अभी तो वक्त ही तख्लीक नहीं हुआ था, जाहिर है। तो इससे मुराद फिर है कि मरहले 6 मरहलों के अंदर, यानी 6 पीरियड्स ऑफ क्रिएशन जो है, जो जो आजकल मुफस्सिरीन जो इसके लिए बारे में कहते हैं, उस जमानों में जो है वो पेश किया गया, यानी वो तसव्वुरात है। तो ये चूंकि जाहिर है जब वक्त ही नहीं था तो फिर जो है वक्त की इकाई को और वक्त की लंबाई को जो है मैयर करना और उसके बारे में कोई हुक्म लगाना और कोई जो है ताबीर पेश करना कि महज जो है जन्नो गुमान होगा, और ये इसीलिए ये मामला जो है खालिस पर मुतशाबिहात का मामला है, और इनको इसी तरह ही बिलीव करना चाहिए, इसी तरह ईमान रखना चाहिए कि अल्लाह ताला ने इस कायनात को मरहलावार 6 मरहलों के अंदर जो है वो पैदा फरमाया है। अब वो 6 मरहले 6 अदवार उनकी लेंथ क्या थी, किसी जगह पे हदीस के अंदर, किसी जगह पे जो है वो कुरान मजीद के अंदर, जो दूसरी इस्लामी लिटरेचर के अंदर उसकी कोई जो है वो उसका तज़किरा नहीं है। जाहिर है ये इंसान की हदायत के हवाले से बिल्कुल इररिलेवेंट बात है कि जो है लाख करोड़ों या करोड़ों साल या अरबों साल के अंदर अगर वो किया जाए उसके उससे ये जाहिर जो हमारी हिदायत का सामान है उससे मुतल्लिक बिल्कुल गैर मुतल्लिक बात है, इसीलिए इसकी कोई तफसील नहीं बताई गई है। फिर दुनिया की तदबीर और इंतजाम में किसी दूसरे का दखील होना तो दरकिनार, यानी अल्लाह ताला के हाँ जो है कोई सिफारिश भी नहीं कर सके, कोई बोल भी नहीं सकेगा, यानी फैसला इसको तो जो लोग समझते हैं कि वो मुझे बचा लेगा, वो बचा लेगा, वो पकड़ के मुझे जन्नत में ले जाएगा, तो ये तो बताया गया कि वहां पे तो अल्लाह ताला के हुजूर तो कोई बोल भी नहीं सकेगा, यानी बोल भी ज्यादा से ज्यादा कोई किसी के बारे में दुआ जो है वो कर सकेगा, तो वो भी तब होगा जब अल्लाह ताला जो है इजाजत देंगे, और वो भी फिर जो है अल्लाह ताला की उसको तस्लीम करना और दुआ को कबूल करना या ना करना भी अल्लाह ताला की मर्जी पे जो है मुनसर है। तो आप देखेंगे सही अकीदा जो है इस बारे में ये है, जब कायनात में फरमारवाई और हाकमियत और आकाई अल्लाह की है तो फिर फरमाया कि उसी की बंदगी करो, फाबुदू हो उसी की बंदगी करो, और बंदगी के अंदर भी यही चीज यही मजामीन शामिल है, यानी बंदगी अबूदियत के अंदर भी यही तीनों चीजें शामिल है कि जो है अहकाम पे चलो, तो उस खुदा के अहकाम पे जिसने तुम्हें पैदा किया है उसी को अपना आका तस्लीम करो जिस, और उसी को मालिक तस्लीम करो जिसने तुम्हें जो है वो जिंदगी दी है। लेकिन ये कैसे अजीब से तुम जरीफी है कि जिस तुम खालिक को मानते हो और शब रोज जिसका रिज़्क़ खाते हो और जिसकी नेमतों से मुतमत्ते होते हो रोज, उसी के साथ दूसरों को शरीक करते हो, उसकी बंदगी करने की बजाय दूसरों की बंदगी में जा लाते हो, उसे आका समझने की बजाय दूसरों की आकाई के सामने सर झुकाते हो, तो इस पे कहा गया कि अफला तज़क्करून, क्या तुम सोचते नहीं हो, क्या तुम नसीहत हासिल नहीं करते हो, देखो ये क्या करने जा रहे हो तुम। तो ये बात जो है वो बताई गई है यहाँ पे, इलैही मर्जिउकुम, इलैही उसी की तरफ, इलैही उसी की तरफ मर्जिउकुम, तुम्हारा मर्जा है, तुम्हारा लौटना है, रजा रजन जो है रजू बराबर वापस लौटने को कहते, जमीन तुम सब का उसी की तरफ लौटना है, वाद अल्लाह हक्कन, अल्लाह ताला का वादा जो है हक का हक है और सच है, इन्नहु बेशक वो, यब्दाउल खल्का, यब्दाउल बदा यब्दाउ जो है वो इब्तिदा करना, इसी को इसी से लफ्ज उर्दू का इब्तिदा है, बदा यब्दाउ बदन इब्तिदा करना, वही अल खल्क, खल्क की वही तखलीक की पैदा करने की इब्तिदा करता है, सबसे पहली मर्तबा वो ही पैदा करता है, तुम मजूदू, फिर वो इसका इरादा करता है, दोबारा भी वही पैदा करता है। आप देखेंगे एक दरख्त को उसने पहली दफा पैदा किया, फिर दोबारा भी वही पैदा कर रहा है, तमाम इंसानों को, कायनात को, हर चीज को दोबारा उठाएगा भी तो वही उठाएगा, पैदा करेगा। आमनु लम्जे ली के लिए यजी, ताकि वो जजा दे अल्लाजीन, उन लोगों को, आमनु जो ईमान लाए, वो आमिर सालेहात और नेक अमल की, बिलकिस्त जो है इंसाफ के, नेक यानी अमल की इंसाफ से, इंसाफ के साथ भी कह सकते, वल्लजीना और वो लोग जो कफरू जिन्होंने कुफर किया, लहुम उनके लिए है शराब, उनके लिए पीना है शराब, अरबी में कोई भी चीज जो पीने की है उसके लिए लफ्ज शराब इस्तेमाल होता है, अगरचे उर्दू में बहुत एक मखसूस किस्म की जो जो लिकर है जिससे उसको जो शराब उसके लिए होता है, लेकिन अल्कोहल, लेकिन शराब अरबी में कोई भी पी, तो उनके लिए पीना है, मिन हमीमिन, बहुत ही सख्त गर्म खोलता हुआ जो है, क्या चीज है जो खोलता हुआ जो है पीना है, शराब है वो, मशरूब है जो खोलता हुआ होगा वो उनके लिए पीना है, वो अजाबुन अलीम और उनके लिए दुख देने वाला, अलम से है, अलम दर्द को कहते हैं, दुख देने वाला, दर्द देने वाला अजाब है उनके लिए, बीमा कानू बसबाब, उसके जो जक फुरून वो कुफर करते थे, यानी उसके सबब जो कुफर करते थे, इन आया इस आयत करीमा के
तुम सब को पलट कर जाना है, ये अल्लाह का पक्का वादा है, बेशक पैदाइश की इब्तदा वही करता है, फिर वही दोबारा पैदा करेगा, ताकि जो लोग ईमान लाए और जिन्होंने नेक अमल किए उनको पूरे इंसाफ के साथ जजा दे, और जिन्होंने कुफ्र का तरीका अख्तियार किया वो खौलता हुआ पानी पिए और दर्दनाक सजा भुगतें उस इनकार हक की पादाश में जो वो करते रहे।
जज़ाकअल्लाह। उसके बाद फरमाया हुवल्लज़ी, वही जात है, जाला जिसने बनाया, अशम्स सूरज को, दयान रोशन, जिसने बनाया सूरज को रोशन, दया जो है खास तौर पे वो रोशनी जो ओरिजिन से जो है निकलती है, अब जो बिजात हो रोशनी जो वो बिजात है, इसके और भी बहुत सारे डिफरेंस जो है होते हैं, वो ममानी इसकी काफी जो है तफसील भी है, इंशाल्लाह वो उस पर हम शामिल करेंगे इस बाद में इसमें। तो दया, दया जो है आपको पता है उर्दू का लफ्ज है, नू रोशनी को कहते हैं, और ये चमक रोशन होना, रोशनी जो अपने ओरिजिन से निकले, जो अपने मुंबे से निकले बिजात हो, वो रोशनी दया कहलाती है। वल कमर नूरन, और चांद को बनाया चमकता हुआ, नूर चांद को बनाया, नूर चमकता हुआ, नूर वो रोशनी जो बिलवास्ता हो, यानी बिजात ना हो, ओरिजिन से ना हो, बल्कि जो किसी वास्ते से आ रही हो, तो वो अच्छा, ये जो ये आजकल तो जाहिर है ये हम साइंस के इल्म की वजह से जानते हैं, लेकिन ये वो डेफिनेशंस हैं जो मतलब है, हमारे जो कुरान मजीद के तर्जमे और तफसीर के अंदर जो है 1500 साल से मौजूद चली आ रही है, तो ये बिल्कुल वही उन्हीं के मुताबिक जो है आजकल के जो नजरिया है जो चांद और सूरज की रोशनी के बारे के अंदर, वो बिल्कुल वो बरहक है। वो कद्दर रहू, और उसने तय कर दिया, बना दी, मुकरर कर दी, हु उसके उनके मनाजिला, उनकी मंजिलें मुकरर कर दी, यानी सूरज चांद की, हु है एक के लिए, वकद्दर हु और उसकी उस चांद की जो मुकरर कर दी, मनाजिला मंजिलें मुकरर कर दी हैं जो है, लितालमु लामजे के लिए, तालमु ताकि तुम जान लो, तुम जान अददा जो है, अदद आपको पता है, अदद शुमार को कहते हैं, गिनती को कहते हैं, फिगर को कहते हैं, असनीन सनों को, यानी सन आपको पता है उर्दू में सन जो है वो यहीं से निकला हुआ है, सन ये सन की जमा, सनतुन की जमा सनीन है, साल, ये कि तुम जो है जान लो, यानी आदाद शुमार सालों के, वाल हिसाब और हिसाब को, यानी सालों की गिनती को जान लो और फिर हिसाब को जान लो, अदद गिनती शुमार काउंट के मानों में आता है, यानी तुम काउंट रखो, ये जो कैलेंडर है उससे मुराद है, जाहिर तुम कैलेंडर का हिसाब रखो, मा खलक अल्लाह, नहीं पैदा किया जो है वो अल्लाह ने, जाले का उसको उनको, यानी ये पैदा नहीं किया, इल्ला सिवाय इसके, बिलहक मगर हक के साथ, यानी अल्लाह ताला ने इनको हक के साथ पैदा किया, युफस्सिलो वो तफसील से बयान करता है, वो तफसीलन बयान करता है, अल आयात आयात को खोल खोल कर बयान करता है, लिकौमिन इस कौम के लिए, उन लोगों के लिए, यालमून जो علم رکھتے ہیں ان لوگوں کے لیے. تو یہ علم کی حوالے سے بات کی گئی. ان نفی بے شک اختلاف ہے, اختلاف میں یعنی یقیناً اختلاف میں. اختلاف جو ہے لفظ کا مطلب ہوتا ہے آگے پیچھے آنا, اس کو اختلاف کہتے ہیں. اور دیکھیں کہ یہ جو اختلاف اردو میں ڈفرنس کے معنوں میں آتا ہے نا, کہ میرا اس سے اختلاف ہے, تو یہ وہ ہوتا ہے کہ دیکھیں جب ہمارا آپس میں کسی سے اختلاف ہو تو دیکھیں کہ ایک آدمی ایک طرف کے آرگیومنٹ دیتا ہے, پھر دوسرا اس کے مخالف دوسرے آرگیومنٹ دیتا ہے, تو ان آرگیومنٹس کا یہ آگے پیچھے جو ہے آنا, مخالفت میں آنا جو ہے آگے پیچھے آنا, تو وہ اس وجہ سے وہ اختلاف کہلاتا ہے. وہی یہیں پہ اس کا اصل معنی ہے آگے پیچھے آنا, یعنی مختلف ہونا. ایک چیز آگے آتی ہے پھر اس کے پیچھے دن آ رہا ہے, اس کے پیچھے رات آ رہی ہے, اس کے پیچھے اس طریقے سے آگے پیچھے آنا, تو یہ وہ اختلاف ہے دن کا اور رات کا. ان کی اختلاف لیل و نہار, یعنی رات اور دن کے اختلاف کے اندر جو ہے, وما خلق اللہ, اس میں جو پیدا کیا اللہ نے اس میں, فی السماوات و الارض, زمین اور آسمان میں, لآیات, یقینی طور پر. پہلے لام زبر لا ہے, یہ لام مفتو ہے, یہ لام جو ہے امفسز ہے, یہ تاکید کا لام ہے. آیات نشانیاں, یقینی نشانیاں ہیں, لقوم, ایسی قوم کے لیے, یتقون, جو تقوی رکھتے ہیں. اس کا ترجمہ پڑھیں.
وہی ہے جس نے سورج کو اجیالا بنایا اور چاند کو چمک دی اور چاند کے گھٹنے بڑھنے کی منزلیں ٹھیک ٹھیک مقرر کر دی تاکہ اس سے برسوں اور تاریخوں کے حساب معلوم کرو. اللہ نے یہ سب کچھ کھیل کے طور پر نہیں بلکہ با مقصد ہی بنایا ہے. وہ اپنی نشانیوں کو کھول کھول کر پیش کر رہا ہے ان لوگوں کے لیے جو علم رکھتے ہیں. یقیناً رات اور دن کے الٹ پھیر میں اور ہر اس چیز میں جو اللہ نے زمین اور آسمانوں میں پیدا کی ہے نشانیاں ہیں ان لوگوں کے لیے جو غلط بینی اور غلط روی سے بچنا چاہتے ہیں.
یہ آپ دیکھیں گے مظاہر قدرت کا ذکر ہے, یعنی یہ ضیاء قمر اور جو شمس اور قمر کا ذکر ہے, تو قدرت سے یعنی مظاہر قدرت جو نیچرل فینومینا سے, ان میں سے قدرت الہی اور ربوبیت الہی پر استدلال کیا گیا ہے. اور پہلے بتایا کہ اللہ تعالیٰ نے سورج کو فروزہ کا مطلب ہے کہ سورج کو بالکل روشن بنایا ہے, اور چاند کو تاباہ ہونا, ظاہر ہے یہ لفظ جو ہے آپ کو پتا ہے, تاباہ ہونا جو چیز چمکتی ہوئی ہے نبی اکرم صلی اللہ علیہ وسلم کے چہرے مبارک کے لیے, ماہ تابا لفظ استعمال ہوتا ہے, چمکتا ہوا جو چہرہ, ظاہر ہے وہ لفظ چاند کا تابا ہونا بھی ہے, یعنی وہ بھی چمکتا ہوا ہے. تو یہ اہل زمین کے لیے تدبیر کی ہے اللہ تعالیٰ نے, اور اس کی ربوبیت کے بھی جلوائی اللہ تعالیٰ کی تدبیر یہ کی ہے کہ اس کے یہ فوائد ہیں ان کے دونوں کو, جو زمین سے قریب ہے, ایک خاص زمین سے جو فاصلہ ہے اس پہ سورج کو رکھ دیا, اور ایک بالکل تھوڑا سا فاصلہ ہے جس پہ چاند کو رکھ دیا, اور دونوں کے لیے جو ہے اس کے فوائد بنائے ہیں. اور پہلے یہ جان لیں کہ سورج اور چاند کی روشنی کے لیے ضیاء اور نور کے الفاظ آئے, تو ان کے میں فرق دیکھ لیں. پہلے سورج میں جو جلنے کا عمل جو ہو رہا ہے, آپ کو پتا ہے کہ یہ ہیلیم گیس وہاں پہ بہت تیزی سے جل رہی, کمبسشن کا عمل ہو رہا ہے, تو اس سے جو روشنی پیدا ہو رہی ہے اس کے لیے ضیاء کا لفظ استعمال ہوا ہے. اور اگر روشنی میں ان پھر اس کا ہمارا لغت کے اعتبار سے جو علماء نے, ہمارے علماء اسلام نے, علماء لغت نے, تفاسیر نے جو معنی مقرر کیے ہیں کہ اگر روشنی میں چمک ہو, یعنی روشنی کے ساتھ پھر حرارت بھی ہو اور تپش بھی ہو اور سرخی بھی ہو, تو وہ ضیاء کہلاتی ہے. یہ ساری چیزیں جو اگر ہو تو وہ ضیاء ہے. اور اگر یعنی منعکس ہو کر آنے والی جو روشنی ہے اس کے لیے نور کا لفظ استعمال کیا گیا ہے. یعنی اگر روشنی کے اندر, روشنی میں یعنی جو روشن اس کی آتی ہے نور وغیرہ, روشنی اور چمک تو ہو لیکن حرارت اور تپش اور سرخی نہ ہو, تو وہ روشنی جو ہے نور کہلاتی ہے, یہ بتایا گیا ہے. اور پھر چونکہ نور اور نار کا بھی ایک ہی مادہ ہے, تو یہ بھی جان لینا چاہیے کہ اگر روشنی کا عنصر بہت نسبتاً کم ہو اور حرارت اور تپش اور سرخی کا عنصر بہت زیادہ ہو, تو وہی چیز جو ہے وہ نار کہلاتی ہے پھر. تو یہ دیکھیں کہ یہ پھر ضیاء اور نور اور نار کا جو ہے یہ فرق ہے. تو یہ ایک ٹیکنیکل چیز ہے جو اس کا ذکر آتا رہتا ہے, اس لیے یہ اس کے بارے میں یہ بات جاننا. اب جو ہے دیکھیں کہ اللہ تعالیٰ نے فرمایا کہ سورج کو معین نظام کے اوقات کے تحت اللہ تعالیٰ نے اس جہان میں روشن کیا ہے. یعنی وہ بالکل پرفیکٹلی آتا ہے, ٹائم پہ آتا ہے. دیکھیں وہ اپنے مشارق اور مغارب کو, اس کے جو غروب ہونے کے مقامات ہیں, اور ظاہر ہے وہ زمین کی حرکت اور سورج کی حرکت کی وجہ سے وہ تبدیل ہوتے رہتے ہیں, اور پھر اسی کی وجہ سے پھر جو دیکھیں کہ موسم تبدیل ہوتے ہیں, گرمی سردی آتی ہے, خزاں بہار آتی ہے, پھر مختلف کس طریقے سے فصلوں کے اوپر جو رز انداز ہوتا ہے, مختلف قسم کی فصلیں پیدا ہوتی ہیں, اور وہ بالکل پرفیکٹ فاصلہ ہے اس کی جو روشنی ہے وہ فصلوں کے لیے اور زندگی اور اس روئی زمین کے اوپر جو ہے ضروری ہے, جو ہماری حیات ہے اور زندگی اس کے لیے, اس سے جو ہے زندگی افزائش پذیر ہوتی ہے, یہ بہت ضروری ہے. تو اس طریقے سے ہماری یہ دنیا ہے, ہماری دنیا کی زندگی ہے, اور زندگی کے اوپر ہمارے لیے جو مختلف قسم کے ذرائع اور ریسورسز اور وسائل رکھے گئے ان کے لیے جو ہے سورج بہت ضروری ہے. یہ اللہ تعالیٰ نے اس کی ربوبیت کا مظہر ہے کہ اللہ تعالیٰ نے, یعنی دیکھیں کہ اگر سورج آج ختم ہو جائے تو سورج جس پر سرزمین کے اوپر, زمین کے اوپر زندگی بھی ختم ہو جائے گی. تو یہ اللہ تعالیٰ کی ربوبیت کا مظہر ہے, اللہ تعالیٰ کی جو اس کے پرورش ہونے کی جو خصوصیت ہے, اس کی جو صفت ہے, یہ اس کا منظر ہے, اس کی وجہ سے اس نے یہ ایسا اللہ تعالیٰ نے رکھ دیا ہے. یہ اس وجہ سے اللہ تعالیٰ کی ربوبیت کی صفت ہے. اب چاند کے بارے میں دیکھیں اللہ تعالیٰ نے فرمایا کہ اس کو اس نے اس کی منزلیں مقرر کر دی ہیں. دیکھیں وہ گھٹتا بڑھتا رہتا ہے, اور پھر مختلف ہماری تاریک راتوں کو مختلف زاویوں سے جو ہے وہ روشن کرتا رہتا ہے, کبھی تھوڑا سا روشن, کبھی زیادہ, کبھی پورا ہو گیا, پھر وہ گھٹنے لگتا ہے, اور پھر یہ بھی اس طریقے سے راتوں کو جو ہے وہ ظاہر ہے وہ اللہ تعالیٰ منور کیا. پھر اس کے علاوہ اس نے بتایا کہ اس سے تمہیں پھر اپنے مہینوں اور سالوں اور تمہاری پھر جو ہے مختلف عبادات ہیں, جیسے ہم روزے رکھتے ہیں, اور پھر ہم جو ہے حج کرتے ہیں, اور پھر دوسرے جو ہے ہم اپنے جو اپنی زکات دیتے ہیں, اور اپنی عدت کے جو ہے جو دیکھیں وہ کاؤنٹ کرتے ہیں, تو یہ بھی تقویم ہے, یہ کیلنڈر ہے, اس طریقے سے ہم اپنا حساب کتاب رکھتے ہیں دنوں کا اور مہینوں کا اور سالوں کے حساب سے. اور یہی چیز سورج کے بارے میں بھی ہے, کیونکہ سورج کے بارے میں بھی ہے کہ ہم جو ہے دنوں اور مہینوں اور سالوں کے حساب رکھتے ہیں. تو دیکھیں کہ اس بارے میں یہ بھی ایک نقطہ ہمیں معلوم ہوتا ہے کہ دونوں کیلنڈر جو ہے ہم اس سے کیلنڈر اللہ تعالیٰ نے فرمایا کہ تقویم کا اس سے تم جو ہے حساب رکھتے ہو, دونوں کیلنڈر ہمارے لیے جائز ہیں, لیکن ظاہر ہے خاص طور پر اس پہ جو ہے چاند کا کیا گیا ہے, کیونکہ جو ہمارے قمری کیلنڈر ہے اس سے پھر خاص طور پہ جو ہماری عبادات ہیں اور خاص طور پر ہمارے معاملات ہیں, جیسے عدت اور نکاح کے معاملات ہیں, تو وہ بھی اس سے متعلق ہیں, تو اس کا بھی جو ہے حساب رکھنا ضروری ہے. اسی لیے علماء فقہا کے ہاں ایک فقہی مسئلہ ہے, اور وہ یہ ہے کہ یہ جو قمری جو کیلنڈر ہے, قمری تقویم جو ہے, اس کو یہ علماء, یہ امت کی جو ہے ایک امت کے ذمہ ایک فریضہ ہے, جسے کہتے ہیں کہ یہ جیسے یہ فرض ہے, اور فرض کفایہ ہے, یعنی لازمی طور مسلمانوں کو یہ کیلنڈر جو ہے جاری رکھنا چاہیے, جس کے حساب سے وہ پھر جو ہے اپنے دنوں کا اور چیزوں کا حساب رکھے. اور اگر آپ اپنے کاروبار کے حساب سے اور دوسری چیزوں کے حساب سے کا حساب جو ہے اگر آپ جو ہے وہ رکھنا چاہتے ہیں, سورج کے حساب سے رکھنا چاہتے ہیں, تو اس کی بھی کوئی ممانعت نہیں ہے. یہ بھی اللہ تعالیٰ کا جو ہے, بعض لوگ اس کی میں اس لیے اس کا جو ہے وضاحت کر رہا ہوں کہ بعض لوگ سمجھتے ہیں کہ یہ شمسی کیلنڈر جو ہے شاید یہ جو ہے یہ ممنوع ہے, یہ جو غیر اسلامی ہے. تو دیکھیں کہ کیلنڈر جو اسلامی اور غیر اسلامی نہیں ہے, وہ اس کا بھی کر سکتے ہیں. آپ اپنے بزنس, کاروبار, دنیا زندگی کے معاملات شمسی کیلنڈر سے چلا سکتے ہیں. آپ اپنے دنیاوی, اپنے جو دینی معاملات ہیں, عبادات کے معاملات ہیں, حج کے معاملہ ہے, اور زکوٰۃ اور اس کے جو معاملات ہیں وہ آپ اس سے چلا سکتے ہیں. دونوں میں, دونوں کو اکٹھے چلانے میں کوئی حرج نہیں ہے. یہ دونوں اللہ تعالیٰ کے مقرر کر دیا اللہ تعالیٰ نے فرمایا, اور فرمایا کہ یہ صحیح انسانی فطرت کا اعتراف ہے. یہ ما خلق اللہ ذلک الا بالحق, اللہ تعالیٰ نے جو چیز کوئی پیدا نہیں کی حق کے سوا, یعنی حق کے ساتھ پیدا کیا اللہ تعالیٰ نے, یعنی جس پروردگار نے زندگی کو آسان اور رواں دواں بنانے کے لیے شمس و قمر کو تخلیق فرمایا ہے, اور پھر اس کی ہماری زندگی میں جو آسانی کے لیے اس کی گردشیں, اور پھر ہمیں تقویم, اور ہمیں سال, مہینے, کیلنڈر اور اوقات کا ایک منٹ کا حساب معلوم ہو جاتا ہے, وہ کیا ہے, اس کے بارے میں یہ کیسے گمان کیا جا سکتا ہے کہ اس نے ان سب چیزوں کو, سورج کو, چاند, ستاروں, کائنات کو جو ہے بے مقصد بنایا ہوگا, یا پھر یہ کہ وہ دن کے اس کائنات کو دوبارہ نہیں بنا سکتا. تو دیکھیں کہ یہ دلائل جو ہے وہ لائے گئے ہیں. یعنی اگر کوئی بھی جو عاقل شخص ہے اور سین شخص ہے, اگر وہ کائنات پہ غور کرے گا تو پکار اٹھتا ہے کہ یہ پورا کارخانہ, یہ پوری کائنات, جو ہے باطل و بے مقصد نہیں ہے, اور وہی بات ہے جو سورہ جو ہے اس سے پہلے سورہ آل عمران میں کہی گئی ہے, وہ جو تفکرون فی خلق السماوات والارض ربنا ما خلقت هذا باطلا فقنا سبحانك فقنا عذاب النار. یعنی یہ اللہ تعالیٰ نے کائنات جو ہے یہ بالکل باطل نہیں بنائی ہے, یہ جس کی یہ غایت ہے, اور یہ غایت تقاضا کرتی ہے کہ کائنات کا ایک ایسا انجام ہو جو جس میں حق اور باطل کے درمیان پورا پورے انصاف کے ساتھ فیصلہ کر دیا جائے اور ہر رہا ایک اس کے اعمال کے مطابق جزا اور سزا دے. تو دیکھیں آپ کے جو ہے کس طریقے سے آخرت کے عقیدے کو جو ہے اس پہ استدلال کیا گیا ہے سورج اور چاند اور اس کے جو ہے اس کے ساتھ, تو یہ بات بتائی گئی ہے. اور جہاں پہ ہم اس اپنے سبق کو اختتام کرتے ہیں تو ان شاء اللہ تعالیٰ اس میں کچھ اضافی مواد بھی جو ہے ہوگا, ظاہر آپ دیکھیں کچھ اس میں اس مواد آئے ہیں, تو ان شاء اللہ تعالیٰ وہ بھی اور اس ان چھ آیات کا جو پورا خلاصہ ہے وہ بھی ان شاء اللہ ہم اس میں آخر میں کچھ شامل کریں گے. واخر دعوانا الحمدللہ رب العالمین.